بسم الله الرحمن الرحيم، نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه، ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا. من يهده الله فلا مضل له، ومن يضلله فلا هادي له. وأشهد أن لا إله إلا الله وحده لا شريك له، وأشهد أن سيدنا وحبيبنا ومولانا محمدا عبده ورسوله، صلى الله تبارك وتعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، فقد قال النبي صلى الله عليه وسلم: حبب إلي من الدنيا النساء والطيب، وجعلت قرة عيني في الصلاة، أو كما قال النبي صلى الله عليه وسلم. محترم بزرگان دین، برادران اسلام، السلام علیکم ورحمۃ اللہ وبرکاتہ. اللہ تبارک و تعالی نے انسان کو پیدا کیا، لیکن بے مقصد پیدا نہیں فرمایا. افحسبتم انما خلقناکم عبثا وانکم الینا لا ترجعون. کیا تم لوگ یہ سمجھتے ہو کہ تم کو یوں ہی پیدا کر دیا گیا بیکار، اور تم کو اللہ کی طرف دوبارہ لوٹ کر جانا نہیں ہے؟ تو ایک مقصد ہے انسان کی پیدائش کا، اور وہ مقصد یہ ہے کہ انسان اس دنیا میں اللہ تبارک و تعالیٰ کی بندگی، اللہ تبارک و تعالیٰ کی اطاعت کر کے اپنے خالق کو پہچانے، اپنے مالک اور اپنے رب کو پہچانے، اور اس کے حکم کی تعمیل کرے. اور ہر مالک یہی چاہتا ہے، ہر آقا یہی چاہتا ہے کہ اس کی ملکیت میں جو چیز ہے وہ اس کے منشے کے مطابق ہو، اس کے حکم کے تابع ہو. آپ نے کسی چیز کو بنایا، کوئی پروڈکٹ آپ نے جو ہے نا ایجاد کیا، تو آپ اپنی ایک فہم کے ساتھ، ایک مقصد کے ساتھ، ایک پلان کے ساتھ اس کو ترتیب دیتے ہیں. اس کے بعد چاہتے یہ ہیں کہ بھئی وہ آپ نے جس منشے سے بنایا ہے اس منشے میں کامیاب بھی ہو، اور اس منشے کے مطابق چلے بھی ہو. آپ اس کے خالق ہیں، آپ اس کے خالق نہیں بلکہ مالک ہیں، ملکیت مجازی ہے. نہیں چلتی ہے تو آپ اس کو ختم کر دیتے ہیں، پھر کوشش کرتے ہیں کہ کسی نہ کسی طرح ٹھیک ہو جائے. ٹھیک نہ ہو تو پھر منشا ختم ہو گیا، مقصد ختم ہو گیا، تو وہ چیز ختم. اللہ تبارک و تعالیٰ نے دنیا کا نظام بھی اسی طرح کا بنایا ہوا ہے. لوگوں میں جب خرابی آتی ہے، بگاڑ آتا ہے، تو انبیاء اکرام کو بھیجتے ہیں، پھر وہ آ کر ان کی ریپیرنگ کرتے ہیں، پھر ان کی اصلاح کی کوشش کرتے ہیں، ان کو توحید کا پیغام سناتے ہیں، اللہ کی طرف بلاتے ہیں، دین کی دعوت دیتے ہیں، نئے احکامات کو لے کر آتے ہیں ان کی اپنی ضرورتوں کے مطابق، ان کے اپنے احوال کے اعتبار سے. لیکن جب جب امتوں نے پھر ان پیغمبروں کا انکار کیا، تو اللہ تبارک و تعالیٰ نے پھر ان کو صفحہ ہستی سے مٹا بھی دیا. کسی کو فرمایا کہ ثم اغرقنا الآخرین، ہم نے ڈبو دیا سمندر کے اندر، غرق کر دیا. بعض قوموں کے اوپر پتھروں کی بارش برسا کر ختم فرما دیا. بعض قوموں میں اللہ تبارک و تعالیٰ نے آسمان سے بارش برسائی، ان کو ہلاک کر دیا. بعض قوموں میں اللہ تبارک و تعالیٰ نے آگ برسائی اور ان کو ہلاک کر دیا. بعض قوموں میں اللہ تبارک و تعالیٰ نے کفار مکہ پر تو کنکروں کو نازل کر دیا تھا، ابابیل کے ذریعے ان کو ہلاک کر دیا. اور بعض قوموں پر اللہ تبارک و تعالیٰ نے ہوائیں چلا دی اور ان کو ختم کر دیا. اللہ کے عذاب مختلف شکل میں نازل ہوتے رہے اس امت پر. تو جب تک اللہ کے حکم کے تابع ہیں، اللہ کی مرضی اور منشے کے مطابق چل رہے ہیں تو ٹھیک، لیکن جب اللہ کے منشے کے مطابق نہیں چل رہے ہیں اور حد ان لوگوں نے پار کر دی، تو پھر اللہ تبارک و تعالیٰ نے بھی ان کو ختم کر دیا. اور یہ دنیا میں بھی یہی نظام ہے اللہ تبارک و تعالیٰ کا، کہ جب تک اس دنیا میں اللہ کا نام لینے والا باقی رہے گا، اس وقت تک یہ دنیا قائم رہے گی. جب اس دنیا میں اللہ کا نام لینے والا کوئی نہیں رہے گا، تو اللہ تبارک و تعالیٰ ختم فرما دیں گے. اللہ کے نام لیا جا رہا، اس وجہ سے یہ دنیا قائم ہے. ایک وقت وہ آئے گا کہ جب اس دنیا میں اللہ کا نام لینے والا کوئی نہیں رہے گا، تو اسی وقت اللہ تبارک و تعالیٰ قیامت کو قائم فرما دیں گے. اللہ کے نام کی برکت ہے، اللہ کے اسم کی برکت ہے کہ یہ دنیا قائم ہے. اللہ والوں کی برکت ہے کہ جن کی وجہ سے یہ دنیا قائم ہے. اللہ کا نام لینے والوں کی برکت ہے کہ جن کی وجہ سے یہ دنیا قائم ہے. لا تقوم الساعة حتى يقال اللہ اللہ. قیامت اس وقت تک قائم نہیں ہوگی جب تک کہ اس دنیا میں اللہ اللہ کہا جاتا رہے گا. جب اللہ کہنے والے ختم ہو جائیں گے اس دنیا سے، تو اللہ تبارک و تعالیٰ ختم فرما دیں گے، کیونکہ اس کی کوئی حیثیت نہیں ہے اللہ کے نزدیک. ہمارے نزدیک دنیا کی حیثیت ہے، اور اللہ کے نزدیک مچھر کے پر کے برابر بھی حیثیت نہیں ہے اس دنیا کی. حدیثوں میں آپ صلی اللہ علیہ وسلم نے یہی بات اشارہ فرمائی کہ جس دنیا کے لیے تم جو کچھ کر رہے ہو، اپنے خالق کو تم بھول گئے ہو، اپنے مالک کو تم بھول گئے ہو، پیغمبروں کو تم نے جھٹلا دیا ہے، ان کی تعلیمات کو تم نے بھلا دیا ہے، اپنے پیٹ کے لیے، اپنی چند خواہشات کے لیے، بیوی بچوں کے خواہشات کے لیے، اپنے کچھ جذبات کے لیے، خواہش نفس کے لیے، نفس پرستی کے لیے،
पेट की पूजा के लिए अगर तुमने कुछ किया है इस दुनिया के अंदर, तो अल्लाह ताला फरमाते हैं कि इसकी कोई हैसियत नहीं है, मालूम ही नहीं है तुमको। ये दुनिया, हम तो हमारी अपनी जॉब है, हमारी अपनी मुलाजमत है, हमारी अपनी एक दुनिया, महदूद दुनिया है। सुबह में उठते हैं, मुंह हाथ धोते हैं, किसी को अल्लाह ने तौफीक दी है तो नमाज पढ़े निकल गए। तौफीक अगर नहीं मिली है किसी को तो फिर बगैर नमाज ही पढ़े ही निकल जाते हैं। अक्सरियत तो काफिर और मुशरिकीन की है इस दुनिया के अंदर, गैर मुस्लिमों की है। जॉब करते हैं, आते हैं, मुलाजमत के पैसे मिल गए, आए गए, खा लिया, पी लिया, सो गए। मकसद ज़िंदगी कुछ नहीं है उनका। आदमी की ज़िंदगी बस इतनी है कि चंद चंद पैसे उसको मिलने हैं, चंद ख्वाहिशात उसकी पूरी होनी है, चंद ज़रूरियात हैं उसके जो पूरे करने हैं। इसके लिए ना अल्लाह के हुक्म की अहमियत है, ना इसके लिए अल्लाह के रसूल के हुक्म की अहमियत है, कि जो सबसे बड़ी चीज़ है। वला ज़िक्रुल्लाह अकबर, अल्लाह का जिक्र सबसे बड़ी चीज़ है। तबारक अस्म रब्बिक, अल्लाह का नाम सबसे बड़ी चीज़ है। अल्लाह का हुक्म वो सबसे बड़ी चीज़ है। अल्लाह का दीन वो सबसे बड़ी चीज़ है हमारे लिए। अन्नबी औला बिल मोमिनीन मिन अनफुसिहिम, नबी हमारे लिए सबसे बड़ी चीज़ है। अल्लाह तबारक व ताला हमारे लिए सबसे बड़ी चीज़ है। तो अपनी चंद ज़रूरतों के लिए, अपनी चंद ख्वाहिशात के लिए, अपनी चंद जो है ना जज्बात के लिए आदमी इतनी अहम और इतनी बड़ी चीज़ों को भुला देता है। अल्लाह ने बार बार याद दिलाया उस दुनिया के कुरान पाक में, इसलिए फरमाया कि तुम तो, तुम्हारी अपनी ज़िंदगी तो महदूद है, ये पूरा पूरी कायनात का निज़ाम हमारे सामने कोई हैसियत नहीं रखता। हज़ारों लाखों लोग रोज़ाना मर रहे हैं, हज़ारों लाखों लोग रोज़ाना पैदा हो रहे हैं, बच्चे पैदा हो रहे हैं। लाखों का एवरेज है अगर आप निकालेंगे, जो बच्चे पैदा होते हैं पूरी दुनिया के अंदर। पूरों को हयात देना अल्लाह का काम है, पूरों को मौत देना ये अल्लाह का काम है, पूरों की ज़िंदगी अल्लाह के हाथ में है, उनकी सेहत अल्लाह के हाथ में है, उनकी बीमारियां अल्लाह के हाथ में है, उनका नफ़ा नुकसान अल्लाह के हाथ में है, उनकी इज्जतें और जिल्लतें ही अल्लाह के हाथ में हैं, उनकी जॉब और उनकी मुलाजमत ही अल्लाह के हाथ में है, जॉबों से महरूम कर देना ये भी अल्लाह के हाथ में है, हालात का बना देना ये भी अल्लाह के हाथ में है। थोड़ा सा खामोश हो जाएं भाई, बात चल रही है, आवाज़ आहिस्ता करें। वैसे भी मस्जिद के अंदर मस्जिद का एहतराम ये होना चाहिए, अल्लाह का ये घर है, ये बहुत बड़ी चीज़ है, ये इसके आदाब बहुत बड़े हैं, इसकी अहमियत बहुत ज़्यादा है। इसीलिए जब मस्जिद में आते हैं तो अल्लाह के दरबार के आदाब में से अदब यह है कि सबसे पहले हाथ बांधकर खड़े होकर तहियतुल मस्जिद अदा करो। ये दरबार शाही के आदाब में से है। आप दुनिया के किसी ओहदेदार, दुनिया के किसी प्राइम मिनिस्टर, दुनिया के किसी वजीर के घर जाएंगे तो आपकी आवाज़ में से आवाज़ नहीं निकलेगी, डर होता है, खौफ होता है। अल्लाह के घर में आते ही सबकी आवाज़ें ऊंची हो जाती हैं। सबसे ज़्यादा डरने की चीज़ यही है। इसलिए मस्जिदों में ख़ास तौर पर इस बात का अहतमाम होना चाहिए कि मस्जिदों में जब आएँ तो मस्जिद के जो आदाब हैं वो जान भी लें और जो आदाब हैं उनके मुताबिक चलें भी। मस्जिद का अदब इतना जहन में रखें, मस्जिद के लिए जब बंदा निकलता है तो शरीयत का हुक्म ये है कि घर से बावजू होकर, मुतवाजे होकर, वकार के साथ, आजिजी के साथ निकले कि किस घर की तरफ तू जा रहा है, इसका तसव्वुर कर ले ज़रा। मस्जिद में आने के बाद नहीं, मस्जिद में दाखिल होने से पहले ये हुक्म है कि बाहर जब आदमी चल रहा हो तो वक़ार के साथ चले, अदब के साथ चले, तवाज़ो के साथ चले। हैसियत ही नहीं है इंसान की अल्लाह तबारक व ताला के सामने कुछ। और यही चीज़ हमको समझने की ज़रूरत है आज की दुनिया में कि हमारे लिए अल्लाह का हुक्म सबसे बड़ी चीज़ है। हम कोई हैसियत अल्लाह के सामने नहीं रखते। इसीलिए अल्लाह तबारक व ताला ने कुरान पाक में यही चीज़ बार बार हमको याद दिलाई है कि इंसान तू तेरी हैसियत पर गौर कर ले, क्या है तेरी हैसियत। खुलिकल इंसान मिन अलक, एक नापाक कतरे से पैदा किया गया है तू। खुलिका मिम्मा इन दाफिक, एक कूदने वाले पानी से तुझको पैदा किया गया है। यखरुजु मिन बैनि सुल्बि वत्तराइब, जो माँ की पुश्त से और बाप के माँ के सीने से और बाप की पुश्त से निकलने वाला नापाक कतरा है, यहाँ से तू पैदा किया गया है, तेरी हैसियत क्या है। और दुनिया में आने के बाद उसी पैदा करने वाले के हुक्म को तू भूल जाता है। किन किन मराहिल से गुजार कर उसने तुझको पैदा किया। मसल दे आदमी तो वजूद ही ख़त्म हो जाए, जिस्म पर लग जाए, जिस्म से निकले तो गुसल वाजिब हो जाए, कपड़ों पर लग जाए तो कपड़ों को धोना वाजिब हो जाए, अगर वो निकल जाए तो मस्जिद में आना आदमी के लिए जायज़ नहीं। ऐसी चीज़ से अल्लाह ने इंसान को पैदा किया, एक मादा है, मनविया होता है, कतरा होता है पानी का, खून का। और फिर मुख्तलिफ मराहिल हैं जो अल्लाह तबारक व ताला ने कुरान पाक में जिक्र फरमाया कि थुम्मा खलकना नुतफत अलका फखलकना अलका मुज़गा फखलकना अलमुज़गा इज़ामा फकसवना अलइज़ामा लहमा थुम्मा अंशअनाहु खलकन आखर फतबारक अल्लाहु अहसनुल खालिकीन। पहले इंसान की पैदाइश होती है मिट्टी से, मिट्टी के ज़र्रा से ग़िज़ाएँ आदमी खाता है, नबातात आदमी खाता है, तो उससे उसके ज़रिए इंसान के अंदर खून बनता है, खून के ज़रिए नुतफ़ा बनता है, नुतफ़े के ज़रिए जमा हुआ गोश्त बनता है, जमे हुए गोश्त पर अल्लाह तबारक व ताला हड्डी बनाते हैं, उसके अंदर हड्डी के अंदर अल्लाह तबारक व ताला गोश्त चढ़ाते हैं, गोश्त के बाद फिर उसमें जान फूकते हैं, फिर उसके बाद उसका वजूद होता है। अल्लाह फरमाते हैं कि एक मरतबा इसका वजूद हो गया, दोबारा ये मर जाएगा, मरने के बाद दोबारा फिर पैदा करूँगा। फ़तबारक अल्लाह अहसनुल खालिकीन, इंसान पैदा करने वाला तो बहुत बड़ा है जो बेहतरीन पैदा करने वाला है, अपने उस पैदा करने वाले को याद कर। बात हमारी असल यही चल रही है, और ये पूरी दुनिया का निज़ाम है, यहाँ बारिशों का निज़ाम है, कायनात का निज़ाम है, समंदरों का निज़ाम है, इंसानों का निज़ाम है, जानवरों का निज़ाम है, जानदारों का निज़ाम है, आसमानों का निज़ाम है, सितारों का निज़ाम है, सैयारों का निज़ाम है। अभी हमारी साइंस पहले आसमान तक नहीं पहुंची, अल्लाह ने सातों आसमान बनाए, सातों ज़मीनें अल्लाह ने बनाई हैं, क्या क्या अल्लाह ने ज़मीनों में निज़ाम बनाए हैं, क्या क्या मखलूक़ात अल्लाह तबारक व ताला ने रखी है, कैसे कैसे मखलूक़ात अल्लाह तबारक व ताला ने बनाई हैं, कैसे कैसे सितारे और सैारे अल्लाह तबारक व ताला ने बनाए हैं, क्या निज़ाम इस दुनिया में चल रहा है। हवाओं का निज़ाम एक है, बादलों का निज़ाम एक है, बारिशों का निज़ाम एक है, पानियों का निज़ाम एक है, उगाने का निज़ाम एक है, हज़ारों निज़ाम अल्लाह तबारक व ताला इस दुनिया में चला रहे हैं, और ये सब निज़ाम अल्लाह तबारक व ताला सिर्फ़ अपने नाम की बरकत से चला रहे हैं। इसीलिए फरमाएं कि ला तक़ूमु सा हत्ता युक़ाल अल्लाह अल्लाह, यह दुनिया उस वक्त तक कायम रहेगी जब तक अल्लाह का नाम लिया जाता रहेगा। जब अल्लाह का नाम ख़त्म हो जाएगा इस दुनिया से, कोई मुसलमान बाकी नहीं रहेगा, क़ियामत कायम हो जाएगी, और क़ियामत को कायम करने वाले अल्लाह तबारक व ताला खुद जो है ना क़ियामत को कायम नहीं फरमाएंगे, अपनी एक मखलूक के ज़रिए इस दुनिया के निज़ाम को एक फूंक के ज़रिए ख़त्म फरमा देंगे और बता देंगे कि इस दुनिया की हैसियत क्या है। फ़ैदा नुफ़िख़ फ़ि सूरि नफ़खतुन वाहिदा फ़यौमइज़िन वक़अतिल वाक़िया, कि एक सूर जब फूंक दिया जाएगा, हज़रत इसराफ़ील जब सूर फूंक देंगे तो ये दुनिया ख़त्म हो जाएगी। वो अल्लाह की मखलूक हैं। अल्लाह ने फरमाया कि ये दुनिया की हैसियत मेरे नज़दीक नहीं, मेरे फरिश्तों के नज़दीक इस दुनिया की कोई हैसियत नहीं है, मेरी मखलूक़ात के नज़दीक इस दुनिया की कोई हैसियत नहीं है। जैसे ही क़ियामत एक फूंक की हैसियत है इस दुनिया की, अगर एक फूंक की भी हैसियत नहीं है। इसीलिए अल्लाह तबारक नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने हदीसों में फरमाया कि अगर इस दुनिया की हैसियत अल्लाह तबारक व ताला के नज़दीक मच्छर के पर के बराबर भी होती तो अल्लाह तबारक व ताला किसी काफिर को पानी का एक घूंट भी न पिला दे। मतलब यह है कि मच्छर के पर के बराबर भी हैसियत इस दुनिया की अल्लाह की नज़र में नहीं है, और इस दुनिया में आने के बाद हम अपने उसी पैदा करने वाले को भूल गए, उसी खालिक को हम भूल गए, उसी मालिक को हम भूल गए, उसी के हुक्म को हम भूल गए, उसके अहकाम हम भूल गए, उसकी हिदायत और तालीमात को हमने भुला दिया। कुरान अल्लाह ने भेजा था, कुरान पर हमारा कितना अमल है, कुरान हमारी ज़िंदगी में कितना है, कुरान हम कब पढ़ रहे हैं, किन किन मौक़े, हमारे लिए तो कुरान पढ़ने के मखसूस यानी मौक़े हैं बस, एक रमज़ान मुबारक का मौका होता है जब कुरान पाक बाज़ाब्ता पढ़ते हैं, एक जो है किसी का इंतकाल हो जाए तो उस वक्त कुरान पाक पढ़ा जाता है, इंतकाल के करीब में कुरान पाक पढ़ा जाता है, इंतकाल के बाद में कुरान पाक पढ़ा जाता है, ईसा अलैहि सवाब के लिए मरहूमीन के लिए कुरान पाक पढ़ा जाता है, मरहूमीन के लिए भी है कुरान पाक, जिंदों के लिए भी है। असल जो अल्लाह तबारक व ताला ने यह कुरान नाजिल किया है हुदल लिलमुत्तकीन, ये हिदायत है हमारे लिए। कितने हमारी ज़िंदगी में कुरान पाक आया है, नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की तालीमात हमारे अंदर कितनी आई हैं, हज़ारों अहकाम आप सल्लल्लाहु अलैहि वसल्लम ने जिक्र फरमाए, हज़ारों सुन्नतें आप सल्लल्लाहु अलैहि वसल्लम की है, कितनी सुन्नतें हमें अपनी ज़िंदगी में लाई हैं। दाढ़ी टोपी कुर्ता पैजामा ये तीन चार चीज़ें हैं, नमाज रोज़ा ज़कात ये चार पांच चीज़ें हैं, दीन इतना नहीं है, दीन तो सारी ज़िंदगी के सारे शोबों को हावी है दीन, और कोई शोबा आप सल्लल्लाहु अलैहि वसल्लम ने तीसरा नहीं रखा, कोई शोबा अल्लाह तबारक नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने अधूरा नहीं छोड़ा है जिसमें आपकी हिदायत और तालीमात नहीं मिलती हों। सोने की सुन्नतें हैं, खाने की सुन्नतें हैं, बैठने की सुन्नतें हैं, उठने की सुन्नतें हैं, हर हर मौके पर एक दुआ है, कितनी दुआएँ हमको याद हैं, मस्जिद में आने की दुआ है, मस्जिद से निकलने की दुआ है, नींद में सोने के लिए जा रहे हैं बिस्तर पर तब दुआ है, उठ रहे हैं तो तब दुआ है, बैतुलखला जा रहे हैं तब दुआ है, बैतुलखला से निकल रहे हैं तब दुआ है, खाना खा रहे हैं तब दुआ है, खाने के बाद तब दुआ है, वजू कर रहे हैं वजू से पहले की दुआ है, वजू कर लिए हैं तो वजू के बाद की दुआ है। अल्लाह तबारक व ताला ने हमको याद दिलाया है, नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने हमको याद दिलाया, तो ये अल्लाह तबारक व ताला की ज़ात है जिसका हुक्म, जिसकी ज़ात और जिसके पैगंबर हमारे लिए बुनियादी हैसियत रखने वाले हैं, और हमारे लिए सबसे बुनियादी जो है ना शख्सियात हैं, सबसे हमको हमारे दिलों के करीब रखने वाली शख्सियात हैं, जिनकी हैसियत हमारे नज़दीक अव्वलीन होनी चाहिए। अन्नबी औला बिलमुमिनीन मिन अनफुसिहिम, सबसे पहली शख्सियत, सबसे ऊँची हैसियत हमारे नज़दीक अल्लाह और अल्लाह के रसूल की होनी चाहिए, और उनके अहकाम की होनी चाहिए, और उनकी हिदायत की होनी चाहिए। तो हमने उनकी हिदायत को कितना लिया, उस कुरान को हमने कितना अपनाया, उनकी सुन्नतों को हमने कितना अपनाया, ज़िंदगी हमारी यूँ ही गुजर रही है। तो इसलिए अल्लाह तबारक व ताला ने अंबिया इकराम अलैहिस्सलाम को इस दुनिया के अंदर भेजा, तो भेजने के बाद उम्मतों की उम्मत की हिदायत के लिए भेजा, پھر اس کے بعد اللہ نے بتایا کہ امت کو کیا کیا چیزیں چاہیے. ہر آدمی یہ چاہتا ہے کہ یہ دنیا میں نے یعنی کوئی چیز آدمی اگر بناتا ہے تو یہ چاہتا ہے کہ یہ چیز میرے منشے کے مطابق چلے. تو اللہ تبارک و تعالیٰ نے بھی انسان کو بنایا ہے اپنے منشے کو ظاہر کرنے کے لیے, پھر اللہ نے پیغمبروں کو بھیجا کہ میرا منشا یہ ہے, میری مرضی یہ ہے, میری محبوب چیزیں یہ ہیں. تو اس دنیا میں تم اسی وقت کامیاب ہوگے یا آخرت کی زندگی میں تم اسی وقت کامیاب ہوگے جب میری مرضی اور میرے منشے کے مطابق تم لوگ چلنے لگو گے. اگر میری مرضی چھوٹ گئی, میرا منشا چھوٹ گیا, تو دنیا میں بھی خسارہ ہے اور آخرت میں بھی خسارہ ہے. پھر بتایا کہ کیا چیز اللہ کی مرضی ہے, کیا چیز اللہ کی نامرضی ہے, کون سی چیزیں اللہ کو پسند ہیں, کون سی چیزیں اللہ کو پسند نہیں ہیں. تو ہر چیز میں پھر یہ معیار ہم کو بتا دیا گیا, ہر ہر چیز میں اللہ کی پسند ہم کو بتائی گئی. نبی پاک صلی اللہ علیہ وسلم نے بتایا ہے کہ سونے میں اللہ کی پسند کیا ہے, اٹھنے میں اللہ کی پسند کیا ہے, کھانے میں اللہ کی پسند کیا ہے, کھانا چھوڑنے میں اللہ کی پسند کیا ہے, روزہ اللہ کو پسند ہے. لیکن اللہ تبارک و تعالیٰ نے ہمیشہ روزہ رکھنے سے منع بھی فرما دیا کہ مت رکھا کرو, وہ اللہ کی پسند نہیں ہے. صحابہ اکرام نے بعض دفعہ بعض عبادتوں کو اپنے اوپر لازم کر لیا تھا, آپ صلی اللہ علیہ وسلم نے منع فرما دیا کہ عبادت تو اللہ کو پسند ہے لیکن ایسی عبادت کے آدمی حد سے تجاوز کرنے لگے وہ اللہ کو پسند نہیں ہے. پھر تو اللہ کی محبوب چیزیں ہم کو بتائی گئیں, نبی پاک صلی اللہ علیہ وسلم کی محبوب چیزیں ہم کو بتائی گئیں, وہ ہم کو جاننے کی بھی ضرورت ہے, وہ ہم کو سیکھنے کی بھی ضرورت ہے. اصل بات یہاں سے جو میں نے شروع کی تھی, مضمون ہمارا کدھر اور چلا گیا, لیکن اصل مقصد یہ ہے کہ اللہ تبارک و تعالیٰ نے اس دنیا میں انسان کو پیدا فرمایا تو بے مقصد اللہ نے پیدا نہیں فرمایا, ایک مقصد کے تحت میں اللہ نے اس دنیا کو پیدا, اس دنیا اور دنیا والوں کو پیدا فرمایا. اور وہ مقصد اللہ تبارک و تعالیٰ نے حضور پاک صلی اللہ علیہ وسلم کے ذریعے اس امت کے سامنے ظاہر فرمایا. اور وہ مقصد میں ہم کتنا کامیاب ہیں, جب تک آدمی اپنے مقصد کو طے نہیں کرتا اس وقت کامیابی اس کے قدم نہیں چومتے. پھر کون بندہ ہے جو اپنے مقصد کو حاصل کرنے کے لیے اس کے فکر میں لگا ہوا ہے؟ دنیاوی اعتبار سے مقصد ہمارا طے ہے, اخروی اعتبار سے مقصد ہمارا طے نہیں ہے. دنیا میں یہ ہے کہ مجھے جاب ملنی ہے, میرے پیسے اتنے ہونے ہیں, میری یہ خواہشیں پوری ہونی ہیں, میرے بچے ہیں ان کے لیے ان کی تعلیم ہے, بچوں کی یہ خواہشیں ہیں, بیوی کی یہ خواہشیں ہیں, گھر کی یہ ضروریات ہیں, گھر بننا ہے, شادیاں ہونا ہے, حج کرنا ہے, ایک نہیں دو گھر لینے ہیں, بچوں کے لیے گھروں کے انتظامات کرنے ہیں, ان کے شادیوں کے مسائل ہیں, فلاں ہیں. آدمی تو یہ پلاننگ کرتا رہتا ہے لیکن کبھی یہ نہیں سوچتا کہ بھائی اللہ تبارک و تعالیٰ کس چیز سے راضی ہو رہے ہیں, اللہ تبارک و تعالیٰ کس چیز سے ناراض ہو رہے ہیں, اور کیا مجھے کرنا ہے اللہ کی رضا کے لیے, کیا مجھے نہیں کرنا ہے اللہ تبارک و تعالیٰ کی رضا کے لیے, یہ پلاننگ ہم کبھی نہیں کرتے. تو اس لیے میرے دوستو جو بات کہنے کی ہے وہ یہی ہے کہ اللہ کا حکم ہمارے لیے سب سے بنیادی چیز ہونی چاہیے اور سب سے اولین ترجیح ہونی چاہیے. اللہ کے رسول کا حکم ہمارے لیے سب سے بنیادی چیز ہے, سب سے اولین ترجیح ہونی چاہیے. اور اس امت میں اس بات کو اجاگر کرنے کی ضرورت ہے کہ اللہ رسول کے محبوب چیزیں محبوب ہمارے اپنے اندر آ جائیں, اللہ کے رسول کے محبوب چیزیں ہماری محبوب چیزیں بن جائیں. پھر ایک مجلس میں آپ صلی اللہ علیہ وسلم, حضرت ابوبکر صدیق, حضرت عمر, حضرت عثمان, حضرت علی ہیں. اس مجلس میں تذکرہ ہوتا ہے کہ کون کون سی چیزیں اللہ کو پسند ہیں, کون سی چیزیں رسول اللہ کو پسند ہیں. تو حضور نے فتح فرمایا کہ بھائی مجھے تین چیزیں پسند ہیں. وہاں سے بات اصل میں نے شروع کی تھی, ان شاء اللہ العزیز جب سلسلہ چلے گا تو عرض کریں گے. حضور نے تین چیزیں ذکر فرمائی کہ یہ تین چیزیں مجھے پسند ہیں. تو حضرت ابوبکر صدیق نے فرمایا کہ یا رسول اللہ مجھے بھی تین چیزیں پسند ہیں, وہ انہوں نے ذکر فرمائی. پھر حضرت عمر نے اس کے بعد ذکر فرمایا کہ یا رسول اللہ مجھے بھی تین چیزیں پسند ہیں, وہ انہوں نے ذکر فرمائی. پھر اس کے بعد تین چیزیں آپ صلی اللہ حضرت عثمان نے ذکر فرمائی, پھر تین چیزیں حضرت علی نے ذکر فرمائی, پھر اس کے بعد اللہ تبارک و تعالیٰ نے حضرت جبرائیل کو بھیجا اور بتایا کہ جبرائیل تمہاری پسند کیا ہے بتاؤ. پھر اس کے بعد اللہ تبارک و تعالیٰ نے خود اپنی پسندیدہ چیزیں ذکر فرمائی اور بتایا, اور کسی میں دنیا کی کوئی چیز کا تذکرہ نہیں ہے اگر آپ غور کریں گے. تو یہ محبوب چیزیں ذکر کی گئی ہیں, وہ اس لیے ذکر کی گئی ہے کہ ہماری محبوب چیزیں بھی وہی ہونی چاہیے جو اللہ کے نبی کی تھی, جو اللہ کے نبی کے اصحاب کی تھی. تب آدمی کامیاب ہوگا اور زندگی ایک کامیاب زندگی گزارے گا, تب اللہ تبارک و تعالیٰ دنیا اور آخرت کی کامیابیوں سے ہمکنار کریں گے اور فتوحات سے نوازیں گے. امت مسلمہ پر جو احوال اس وقت آئے ہوئے ہیں اس کا بنیادی سبب یہی ہے کہ نہ قرآن مکمل طریقے پر ہماری اپنی زندگی میں ہے, نہ نبی کی سنت مکمل طریقے پر ہماری اپنی زندگی میں ہے, اسلامی تعلیمات ہم مکمل طریقے پر ہماری اپنی زندگی میں نہیں ہیں. دین صرف ہم نے چند حصوں کو سمجھ لیا ہے, اس کے مطابق زندگی گزار رہے ہیں. داڑھی ٹوپی کرتا پاجامہ نمازیں حج اور زکوٰۃ اور روزہ ہم نے کچھ رکھ لیا, بس ہماری اپنی وقت کی ضرورت کیا ہے, وقت کی ضرورت کے اعتبار سے شرعی تقاضے ہمارے کیا ہیں وہ ہم سمجھنے سے قاصر ہیں. یہ پانچ چھ طریق یہ آٹھ دس تقاضے شرعی نہیں ہوتے ہمارے لیے, جو عام طور پر ہماری اپنی زندگی میں جس کو ہم ملحوظ رکھتے ہیں. زندگی بہت بڑی ہے, زندگی کے شعبے بہت بڑے ہیں اور زندگی کے شعبوں کے احکام بہت زیادہ ہیں, وہ سب سیکھنے کی بھی ضرورت ہے. اللہ تبارک و تعالیٰ مجھے اور آپ کو عمل کی توفیق نصیب فرمائے اور اللہ کی مرضی کے مطابق, نبی پاک صلی اللہ علیہ وسلم کی مرضیات کے مطابق ہمیں اپنی زندگی گزارنے کی اور ان کو اپنی زندگیوں میں لانے کی توفیق نصیب فرمائے. وآخر دعوانا الحمدللہ رب العالمین. جو حضرت سنت ادا نہ کی ہوں وہ ادا کر لیں.